بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پہ۔ السلام علیکم ناظرین، انداز جہاں کے ساتھ محمد مہدی شرافت حاضر ہے۔ ہماری ویب سائٹ کا پتہ ہے urdu.sahartv.ir اور ای میل ایڈریس ہے andaz_jahan@sahartv.ir۔ اور انداز جہاں میں آج ہم گفتگو کریں گے شام کے بحران کے بارے میں، تو لیجیے ملاحظہ فرمائیے انداز جہاں۔ ناظرین، شام کے بحران کے تعلق سے تازہ ترین صورتحال یہ ہے کہ ایک طرف فوج کے مقابلے میں مغرب اور علاقے کی رجعت پسند حکومتوں کے حمایت یافتہ دہشت گرد گروہوں کو مسلسل ہزیمت اور شکست کا سامنا ہو رہا ہے، تو دوسری طرف مختلف دہشت گرد گروہوں کے درمیان آپسی تصادم میں بھی شدت آ گئی ہے۔ اسی کے ساتھ امریکہ اور برطانیہ نے شام میں سرگرم دہشت گرد گروہوں کی امداد وقتی طور پر روکنے کا اعلان کر دیا ہے، جس پر خاص طور پر سعودی عرب نے کافی ناراضگی کا اظہار کیا ہے۔ یہ ایسی حالت میں ہے کہ امریکہ کے وزیر خارجہ جان کیری نے ایک بیان میں صاف اور واضح لفظوں میں اعتراف کیا ہے کہ شام میں القاعدہ سے وابستہ گروہوں کی طاقت بڑھ گئی ہے، جو نہ صرف علاقے کے امن و سلامتی کے لیے بلکہ عالمی امن و سلامتی کے لیے بھی خطرناک ہے۔ آج کے پروگرام میں ہم پہلے شام کے اندر دہشت گرد گروہوں کے خلاف فوج کے آپریشن پر گفتگو کریں گے، اس کے بعد دہشت گرد گروہوں کے آپسی تصادم اور اس کے نتائج کا جائزہ لیں گے، اور شام میں سرگرم دہشت گرد گروہوں کے حوالے سے امریکہ اور برطانیہ کے حالیہ موقف کے محرکات اور شام کے بارے میں امریکہ اور سعودی عرب کے اختلاف پر گفتگو کریں گے۔ لیکن پہلے اس حوالے سے ہماری رپورٹ۔
بحران شام کو 3 سال سے زیادہ کا عرصہ گزر جانے کے بعد اب امریکہ اور مغربی ملکوں کی جانب سے اس بات کا عندیہ دیا گیا ہے کہ صدر بشار اسد اپنے عہدے پر باقی رہیں گے اور اس حوالے سے کوئی بھی فیصلہ عالمی اجلاس کے بعد کیا جائے گا۔ فارس نیوز ایجنسی کے مطابق مغرب نے شام مخالفین کو واضح پیغام دیا ہے، جس میں یہ بات زور دے کر کہی گئی ہے کہ صدر بشار اسد بحران کے حل کی غرض سے ہونے والے عالمی اجلاس کے نتیجہ خیز ثابت ہونے تک اپنے عہدے پر باقی رہیں گے۔ اس سے پہلے تک مغربی ممالک اور خطے میں ان کی حامی حکومتیں صدر بشار اسد کو سیاسی میدان سے ہٹانے اور ان کی حکومت ختم کرنے کی بات کرتی رہی ہیں، لیکن بحران شام کے زمینی حقائق نے انہیں اس بات پر مجبور کر دیا ہے کہ اس بحران کو فوجی طاقت اور دباؤ کے بجائے سیاسی طریقے سے حل کرنے کی کوشش کریں۔ شام مخالف دھڑوں میں ہم آہنگی پیدا کرنے کی تمام تر کوششوں کے باوجود امریکہ اور مغربی ممالک اور ان کے علاقائی اتحادی نہ صرف یہ کہ ایسا نہیں کر سکے بلکہ ان کے درمیان اختلافات مسلح جھڑپوں کی شکل اختیار کر گئے۔ دوسری جانب شامی فوج نے دہشت گردوں کے خلاف زبردست کامیابیاں حاصل کر لی ہیں اور ملک کے اہم اور اسٹریٹجک نوعیت کے تقریباً سبھی علاقوں کو غیر ملکی حمایت یافتہ دہشت گردوں کے قبضے سے آزاد کرا لیا ہے۔ شام کے حوالے سے مغربی ملکوں کی اسٹریٹجی میں یہ تبدیلی ان خبروں اور خدشات کے بعد بھی کی گئی ہے کہ شام میں جنگ کرنے والے دہشت گرد گروہ عالمی دہشت گردی کے نیٹ ورک کا حصہ ہیں۔ امریکی وزیر خارجہ نے کھل کر اس بات کا اعتراف کیا ہے کہ شام میں القاعدہ پوری طرح سے سرگرم ہے اور یہ بات امریکہ اور عالمی سلامتی کے لیے خطرناک ثابت ہو سکتی ہے۔ امریکہ اور مغربی ممالک نے شام میں لڑنے والے مسلح گروہوں کو اسلحہ جاتی امداد بھی روک دی ہے۔ امریکہ کے اس اقدام پر سعودی عرب جیسے ممالک نے سخت ناراضگی کا اظہار کیا ہے، جو شام کے معاملے کو فوجی طریقے سے حل اور حتیٰ فوجی اخراجات برداشت کرنے کا وعدہ بھی امریکہ کو دے چکے تھے۔ ادھر ترکی نے بھی، جو اب تک شام مخالف گروہوں کی اسلحہ جاتی اور مالی حمایت کرتا چلا آ رہا ہے، اندرون ملک تکفیری عناصر کے خلاف سخت کارروائی کا حکم دیا ہے۔ خبروں کے مطابق ترک وزیر اعظم رجب طیب اردوغان نے ملک کے خفیہ اداروں اور پولیس کو ایک خط کے ذریعے حکم دیا ہے کہ وہ ترکی کی مختلف فوجی چھاونیوں میں زیر تربیت القاعدہ سے وابستہ تکفیری عناصر کو خصوصی طور پر گرفتار کریں۔ ایسا ان خبروں کے بعد کیا گیا ہے کہ شام میں لڑنے والے دہشت گرد عناصر اپنے اندرونی حامیوں کے ساتھ مل کر ترکی کے لیے خطرہ بن سکتے ہیں۔ حال ہی میں شائع ہونے والی ایک مطالعاتی رپورٹ میں بتایا گیا ہے کہ شام میں حکومت اور عوام کے خلاف لڑنے والے دہشت گردوں میں 70 ممالک کے دہشت گرد شامل ہیں، جو ترکی اور لبنان یا پھر اسرائیل کے راستے شام میں داخل ہوئے ہیں۔ حکومت شام شروع ہی سے کہتی چلی آئی ہے کہ اس کے خلاف شورش مقامی نہیں بلکہ فارن اسپانسرڈ ریوالٹ ہے، اور سعودی عرب، ترکی اور قطر جیسے ممالک اس میں پیش پیش ہیں۔ شام کے حوالے سے تازہ اطلاعات یہ ہیں کہ روس نے کہا ہے کہ وہ شام کے کیمیائی ہتھیاروں کی منتقلی کے عمل کی پوری نگرانی کرنے کے لیے تیار ہے۔ روسی حکام کے مطابق بحیرہ روم میں تعینات اس کا بحری بیڑا شام کے کیمیائی مواد اور آلات کو ڈنمارک اور ناروے کے بحری جہازوں میں منتقل کرنے کے عمل کی پوری نگرانی اور حفاظت کرے گا۔ شام مخالفین نے حکومت پر الزام لگایا تھا کہ اس نے غوطہ شرقیہ میں عام شہریوں اور اپنے مخالفین کے خلاف کیمیائی ہتھیار استعمال کیے ہیں، اور اس بات کو بہانہ بنا کر امریکہ اور اس کے علاقائی اتحادیوں نے شام کے خلاف جنگ کا نقارہ بھی بجانا شروع کر دیا تھا۔ حکومت شام نے ایسے حملوں کی تردید کرتے ہوئے کہا تھا کہ کیمیائی ہتھیاروں کا استعمال اس نے نہیں بلکہ اس کے مخالفین نے فوج اور عوام کے خلاف کیا ہے۔ بہرحال شام نے دانشمندی کا ثبوت دیتے ہوئے عالمی اداروں کو کیمیائی ہتھیاروں کے استعمال کی تحقیقات کی اجازت اور اپنے پاس موجود تمام کیمیائی مواد بھی عالمی اداروں کی تحویل میں دینے کا اعلان کر کے جنگ پسند عالمی مافیا کے ہاتھوں سے تمام بہانے چھین لیے تھے۔ اب اقوام متحدہ کے معائنہ کاروں نے بھی اس بات کی تصدیق کر دی ہے کہ شام میں کیمیائی گیسوں کا استعمال حکومت شام نے نہیں بلکہ اس کے خلاف لڑنے والے دہشت گردوں نے کیا تھا۔ ان حقائق کے سامنے آنے کے بعد شام کے خلاف کسی بھی طرح کے فوجی اقدام اور پابندیوں کا جواز مکمل طور پر ختم ہو گیا ہے، اور بحران شام کے حل کی غرض سے جنیوا دو کانفرنس کے انعقاد کے امکانات بھی روشن ہو گئے ہیں۔ کہا یہ جا رہا ہے کہ یہ کانفرنس 22 جنوری 2014 کو سوئٹزرلینڈ میں ہوگی۔ جنیوا دو کانفرنس کی تجویز روس نے پیش کی تھی، اور اس کا کہنا ہے کہ یہ کانفرنس جنیوا ایک اجلاس کے فیصلوں کے تناظر میں ہونی چاہیے۔ روس کا کہنا ہے کہ جنیوا ایک کانفرنس میں صدر بشار اسد کو اقتدار سے ہٹانے کی بات نہیں کی گئی تھی بلکہ عبوری حکومت کے قیام پر اتفاق کیا گیا تھا۔ جنیوا ایک کانفرنس میں امریکہ، روس، چین، فرانس، برطانیہ، ترکی، نیز عرب ملکوں کے نمائندوں کی حیثیت سے عراق، کویت اور قطر شریک تھے۔ اس کانفرنس میں عرب لیگ کے سیکرٹری جنرل نبیل العربی، یورپی یونین کے امور خارجہ کی انچارج کیتھرین ایشٹن اور اقوام متحدہ کے خصوصی نمائندے برائے شام کوفی عنان نے بھی شرکت کی تھی۔ روس، چین اور ایران جیسے ممالک شروع ہی سے شام کے خلاف فوجی طاقت کے استعمال کی مخالفت کرتے چلے آئے ہیں، اور ان کا کہنا ہے کہ بحران شام کو صرف اور صرف سیاسی طریقے سے ہی حل کیا جا سکتا ہے۔
یا ناظرین، بحران شام کے حوالے سے ہماری رپورٹ آپ نے ملاحظہ فرمائی۔ ہمارے ساتھیوں نے بتایا کہ ہمارا رابطہ اس وقت اسکائپ کے ذریعے برقرار ہوا ہے پاکستان کے ایک سینئر تجزیہ نگار قمر عباس چیمہ صاحب سے، تو آئیے ان سے گفتگو کا آغاز کرتے ہیں۔ چیمہ صاحب، السلام علیکم۔
وعلیکم سر۔
جی قمر عباس چیمہ صاحب، شام میں فوج اور دنیا کے مختلف ملکوں کے دہشت گردوں کے درمیان جاری جنگ کی موجودہ صورتحال کے بارے میں آپ کا تجزیہ کیا ہے؟
سر، اس وقت شام کے حالات انتہائی گمبھیر ہو چکے ہیں۔ پوری دنیا کے دہشت گرد اس وقت شام میں اکٹھے ہو چکے ہیں، اور ان دہشت گردوں کی تعداد اب ہزاروں اور لاکھوں میں ہو چکی ہے۔ اس وقت القاعدہ جو ہے وہ پوری طرح پنپ چکی ہے۔ القاعدہ جو ہے وہ نہ صرف علاقے کے باقی ممالک میں اکٹھی ہو چکی ہے بلکہ شام اور عراق میں بھی اکٹھی ہو گئی ہے، اور اس وقت القاعدہ بمقابلہ ایک ریاست لڑائی ہو رہی ہے۔
جی،
اور ہم یہ بھی دیکھ رہے ہیں کہ اس القاعدہ کو سپورٹ کرنے والے اسلامی ممالک بھی ہیں اور مغربی ممالک بھی ہیں، اور ہم یہ بھی دیکھ رہے ہیں کہ القاعدہ کے ساتھ جو وہاں کی لوکل آرگنائزیشن، جو لوکل دہشت گرد تنظیمیں ہیں جس میں النصرہ فرنٹ ہے، اسلامک اسٹیٹ آف عراق ہے، اسلامک فرنٹ ہے، انہوں نے بھی بڑھ چڑھ کے حصہ لیا ہے۔ اور ہم یہ بھی دیکھ رہے ہیں کہ ترکی جیسے ممالک جو کہ اپنے آپ کو انتہائی معتبر اور بازیرک۔
جی بہرحال ناظرین، اس میں دو رائے نہیں کہ شام کے عوام، حکومت اور فوج کی استقامت اور مزاحمت رنگ لائی ہے کہ شام میں یکے بعد دیگرے تمام اہم شہر مغرب اور علاقے کی رجعت پسند حکومتوں کے حمایت یافتہ دہشت گردوں کے قبضے سے نکلتے جا رہے ہیں، اور اسی کے ساتھ اب مختلف دہشت گرد گروہوں میں آپس میں لڑائی شروع ہو گئی ہے بلکہ شدید تر ہو گئی ہے۔ چنانچہ گزشتہ دنوں ترکی کی سرحد کے قریب القاعدہ سے وابستہ دہشت گرد گروہ اسلامی محاذ اور النصرہ فرنٹ کے مشترکہ حملے میں نام نہاد فری سیرین آرمی کا ایک کمانڈر مارا گیا، اور فری سیرین آرمی کا ایک کمانڈر جنرل ادریس بھاگ کر قطر پہنچ گیا۔ دہلی اسٹوڈیو سے ہمارا رابطہ برقرار ہوا ہے، جہاں ہندوستان کے سینئر صحافی اور ممتاز تجزیہ نگار سوربھ کمار شاہی صاحب موجود ہیں۔ شاہی صاحب، السلام علیکم۔
वालेकुम सलाम।
शाही साहब, इस वक्त शाम के अंदर की जो सूरत हाल है जंग की, उसके बारे में आपका तजिया क्या है? हालात किस तरफ जा रहे हैं?
देखिए, आपको पता है, पिछली दफ़ा भी मैंने आपको बताया था कि मैं अभी पिछले महीने ही 16 तारीख से करीब 20 तारीख के दरमियान मैं उधर ही था, सीरिया में ही था, और वहाँ पर काफ़ी इलाकों जो हैं उसमें उसका मैंने दौरा किया है। तो मैं आपको फ्रंट वाइज बता देता हूँ कि किस फ्रंट पे अभी क्या करंट जो है सिचुएशन चल रही है।
जी जी।
जो अभी सबसे इम्पोर्टेंट हमारा फ्रंट है वो है अल कलामून का जो फ्रंट है, यानी जो लेबनन के साथ जो बॉर्डर जुड़ी हुई है उसका फ्रंट है। उस फ्रंट पे करीब आप कह लें कि जो मर्सिनरी हैं, जो फॉरेन टेररिस्ट हैं, उनकी तादाद 10,000 से 14,000 के दरमियान है
जी।
उसमें दो बड़े शहर जो हैं वो यानी उसके टॉप में और बॉटम के दो बड़े शहर हैं, उस पर सीरियन आर्मी ने अब कब्जा वापस से कर लिया है और ये घिर गए हैं। ये जो रेबल्स हैं या और उसके साथ जो जो सीरियन हैं, साथ में जो फॉरेन टेररिस्ट हैं, ये घिर गए हैं चारों तरफ से, क्योंकि लेबनीज बॉर्डर की तरफ से हिजबुल्ला जो है वो उनको घेरे हुए है। वहाँ सिचुएशन ये है कि हर दिन, जब जैसे अभी हम बात कर रहे हैं, हर दिन एक विलेजेस आफ्टर विलेजेस जो कह सकते हैं आप, उस पर कब्जा होता चला जा रहा है। ये बहुत बड़ी स्ट्रेटेजिक फ्रंट है, क्योंकि अगर इसको ब्लॉक कर दिया गया तो जो होम से दमस्कस की हाईवे है, जो कि सबसे इंपॉर्टेंट हाईवे मानी जाती है, वो बिल्कुल सिक्योर हो जाएगा, और उसके बाद लेबनन के रास्ते जो जो टेररिस्ट घुस रहे हैं उनको बंद कर दिया जाएगा। इसमें आप ये समझ लें कि अगले 1.5 महीने के दरमियान इस फ्रंट पे कंप्लीट विक्ट्री जो है वो अचीव होने वाली है। अब चल रहे आप डेमस्कस गवर्नेट में, डेमस्कस गवर्नेट के एक्सटीरियर में जो इलाके, जिसमें होता भी आता है इलाका जहां पे केमिकल वेपन्स की बात हुई थी, उसको चारों तरफ से घेर लिया गया है। वहां अब बिल्कुल छोटा एरिया है, मैं आपको बता दूं करीब 12 स्क्वायर माइल या 14 स्क्वायर माइल का एरिया है जिसमें ये सारे टेररिस्ट जो है वो मौजूद है, उनको घेरा जा चुका है। वहां निगोसिएशन ये चल रही है कि जो सीरियन नेशनल्स हैं उनको ये कहा जा रहा है कि तुम एमनेस्टी प्रोग्राम को कबूल करके सरेंडर कर दो। जो बाहर के टेररिस्ट हैं उनके साथ कोई एमनेस्टी प्रोग्राम नहीं है, उनको मारा जा रहा है। यहां पर आपको 15 से 20 दिन के दरमियान जो है कंप्लीट विक्ट्री नजर आ जाएगी
जी।
फिर आप आए होम्स में अब पिच्ड बैटल जो है वो नहीं हो रही है। वहां अब जिसको हम कहते हैं क्लियरिंग ऑपरेशन, जो होल्ड फेज होता है वो हो रही है। वहां पे आपको अलग अलग गांव में जो छोटे छोटे 4-5 लोग कहीं पर हैं उनको क्लियर किया जा रहा है, वो एक कंप्लीट विक्ट्री अचीव हो गई है। नॉर्थ में हम चल रहे हैं तो जो ऐसे इलाके जहां जो कि सीरियन आर्मी ने कुर्दिश मिलिशिया को सुपुर्द किया था लड़ने के लिए, वहां उन्होंने जबरदस्त विक्ट्री अचीव की है जबहत अल नुसरा के खिलाफ। और अगर आप मैप को देखेंगे तो अब टर्की बॉर्डर से लेके और इराक बॉर्डर तक एक उन्होंने एक इलाका पूरा लिबरेट कर लिया है जबहत अल नुसरा से, और वहां पर वो विलेजेज आफ्टर विलेजेज जीतते जा रहे हैं। अब इसके अलावा जो दो ऐसे फ्रंट बसते हैं जहां लड़ाई अभी बाकी है, जो कि लंबी चलने के जिसके आसार हैं, वो है अलेपो और दूसरा जो जॉर्डन का जो डेरा का जो इलाका है। मैं डेरा के इलाके से ही एंटर किया था, वहां पर भी फाइटिंग अभी शुरू हो गई है, लेकिन वो इंटेंसिफाई तब होगी जब कलामून का इलाका जो है उसे वापस जीत लिया जाएगा। तो यानी अब 1.5-2 महीने के बाद आप मेजर जो शिफ्ट देखेंगे वो देखेंगे जॉर्डन के बॉर्डर के इलाके में। तो ये बहुत इंपॉर्टेंट डिसीजन आपको वहां पर दिखेंगी।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया शाही साहब। और हमारे इस्लामाबाद स्टूडियो में पाकिस्तान के सीनियर तजिया निगार उमर रियाज अब्बासी साहब मौजूद हैं। अब्बासी साहब, अस्सलाम वालेकुम।
वालेकुम अस्सलाम।
अब्बासी साहब, सौरभ कुमार शाही की गुफ्तगू अगर आपने सुनी हो, ये कई बार शाम जा चुके हैं, अभी गुज़श्ता दिनों फिर शाम गए थे, शाम के सभी इलाके इनकी नज़र में हैं। वहाँ पर इन्होंने जो बताया, इसके अलावा मुख्तलिफ न्यूज़ एजेंसियों से जो रिपोर्टें मिल रही हैं उसमें भी ये बताया जा रहा है कि यह के बाद दीगर तमाम इलाके मगरिब और रजत पसंद हुकूमतों के हिमायत याफ्ता दहशतगर्द गुरोहों के हाथ से निकलते जा रहे हैं। शाम के फौज बहुत ही मजबूती के साथ आगे बढ़ रही है। दूसरी तरफ सूरत हाल ये है कि शाम में दहशतगर्दों के दरमियान आपस में लड़ाई शुरू हो गई है, ख़ास तौर पर फ्री सीरियन आर्मी और अलकायदा से वाबस्ता ग्रोहों के दरमियान लड़ाई शदीद तर हो गई है। इनके दरमियान जो लड़ाई शुरू हुई है दहशतगर्दों के दरमियान आपस में, इस लड़ाई के मुहर्रिकात क्या हैं? इनके मफादात का टकराव है या इनके जो सरपरस्त हैं इनके नज़रियात का टकराव इनकी आपसी लड़ाई की शक्ल में ज़ाहिर हो रहा है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। बड़ा علمی فکری اور ریسرچ بیسڈ کوسچن ہے آپ کا. دیکھیں ہیٹ فیل ہو رہی ہے سعودی عرب کے اندر. میں پہلا جملہ یہاں سے شروع کروں گا. درجہ حرارت جو ہے وہ میرے خیال میں بہت زیادہ عروج پہ ہے ریاض میں, سعودی عرب میں. اس کی بنیادی وجہ میں پرسوں نیو یارک ٹائم میں ایک آرٹیکل پڑھ رہا تھا جو برطانیہ میں سعودی عرب کے سفیر ہیں شہزادہ محمد بن نائف بن عبدالعزیز, انہوں نے لکھا ہے. اور انہوں نے خدشات کا اظہار کیا ہے کہ امریکہ جو ہے وہ سیریا کے حوالے سے کوئی اسٹرانگ اینڈ ویلڈ ایکشن نہیں لے رہا اور فرنٹ فٹ پہ نہیں کھیل رہا اور اس سے خطے کی سلامتی کو خطرات لاحق ہیں. اس کا مطلب یہ ہے کہ شہزادہ نائف صاحب جو ہے وہ ان کے دامن تک یہ درجہ حرارت پہنچ چکا ہے اور اس درجہ حرارت نے ان کے دماغ کو بھی متاثر کیا ہے. میں وہ آرٹیکل پڑھ کے بڑا حیران ہوا کہ وہ اسرائیل کی اور امریکہ کی زبان بول رہے ہیں اور ان کی وکالت کر رہے ہیں. حرمین شریفین کے اتنے مقدس جگہ پہ بیٹھنے والا ایک شخص اور ان کا ایک نمائندہ جب سہونی اعلی کار ہوگا اور کھلم کھلا نیو یارک ٹائم کے اندر آرٹیکل لکھے گا, اسے شرم آنی چاہیے کہ جو 12,000 معصوم بچے سیریا کے اندر دہشت گردوں کے ہاتھوں مرے ہیں وہ رپورٹ کس کی ہے؟ وہ جہاں بیٹھا ہے برطانیہ میں, آکسفورڈ پریس کی رپورٹ ہے, بی بی سی اردو کی رپورٹ ہے. انہوں نے لکھا ہے کہ جو 12,000 انفینٹ انوسینٹ جو بچے ہیں, کڈز ہیں, ان کا مرڈر ہوا ہے. ان میں سے 11,000 کے قریب بچے وہ ہیں کہ جن کا تعلق معصوم شہری تھے اور جو بالکل جو ہے ان کے پاس ہتھیار نہیں تھے, وہ اپنے گھروں میں تھے. ان کو مارنے والے دہشت گرد مسلح گروہ ہیں جنہیں سعودی عرب کی, جنہیں امریکہ کی اور دیگر اتحادی ملکوں کی حمایت حاصل ہے. اب یہ اتنی بڑی رپورٹ, چشم کشا رپورٹ جو برطانیہ کا ایک ریسرچ انسٹیٹیوٹ دے رہا ہے, یہ شہزادہ نائف کے کالم کے منہ پہ تماچا سمجھتا ہوں میں اسے. پہلی بات تو یہ ہے. دوسری بات میں عرض کر دوں, جیسا آپ نے کہا کہ ان کے نظریات میں اور مفادات میں دونوں میں سے کس میں ٹکراؤ آ رہا ہے, اس سچویشن کو میں مانیٹر کر رہا ہوں کافی دنوں سے. پاکستان کے اندر جو انسرجنسی ہے اور سیریا کے اندر, دونوں میں کچھ چیزیں بڑی سیمیلر ہیں. ایک یہ ہے کہ یہاں بھی طالبان میں جب مفادات کا ٹکراؤ آیا تو ان کے 60 سے 62 گروہ ہیں, انہوں نے آپس میں لڑنا شروع کر دیا. اور دوسری بات ہے یہاں بھی ان کے نظریات میں ٹکراؤ ہے, وہاں بھی ایسی سچویشن ہے. کچھ سلفی سکول آف تھاٹ کے لوگ ہیں جو سعودی عرب کے ٹرین کردہ ہیں, وہاں کے مفتیوں نے, وہاں کے شیوخ نے سب سے پہلے ان کی برین واشنگ کی. سوشل میڈیا پہ اس کی ویڈیوز موجود ہیں. ایک بچے کو بلایا جاتا ہے اور اسے کہا جاتا ہے کہ اگر جنت میں جانا ہے تو آ جاؤ, اپنا نام لکھواؤ اور یہ سیرین جو لوگ ہیں انہیں مارو. اور پھر اس کے والد کو, اس کے خاندان کو بلایا جاتا ہے اور اس کو پھر جو ہے وہ ریال یا ڈالر میں پیمنٹ کی جاتی ہے. یہ ویڈیو میں بریک کر رہا ہوں, یہ ویڈیو پاکستان کے ایک معتبر ٹی وی چینل اے آر وائی کے اندر مبشر لقمان, ایک صحافی ہیں بڑے مستند, انہوں نے اپنے پروگرام میں دکھائی تھی کہ سعودی عرب میں سیرین جو لوگ ہیں, عام شہری ہیں, ان کے قتل کے حوالے سے سعودی عرب میں خودکش حملہ آوروں کو کیسے ٹرین کیا جاتا ہے. یہ میں ایک ذمہ داری سے ایک بہت بڑا ثبوت آپ کے سامنے رکھ رہا ہوں. نمبر ون, اس سے کیا چیز اسٹیبل ہو گئی کہ سلفی اسکول آف تھاٹ جو سعودی عرب کے اندر ہے, جسے پاکستان میں وہابیت کہا جاتا ہے, نجدیت بھی کہا جاتا ہے, اور یہ وہ اسکول آف تھاٹ ہے جہاں سے خارجیت پروان چڑھی اور اس نے نبی اکرم صلی اللہ علیہ وسلم کی بارگاہ میں گستاخی کی. اور میں ہسٹورک مثال دے دوں تاکہ قارئین کو, ناظرین کو پتہ چلے کہ سیریا میں لڑنے والے دہشت گرد کتنے خطرناک ہیں, یہ ان کی فکری, نظریاتی اور تاریخی بیک گراؤنڈ کیا ہے. لوگوں کو حقیقت پتہ چلے کہ ذوالخویصرہ تمیمی ان کا باپ تھا امام, جنہوں نے آقا علیہ الصلوۃ والسلام سے کہا معاذ اللہ اے محمد انصاف کرو, تم انصاف نہیں کر رہے. تو صحابہ نے تلواریں نکال لیں, نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا نہیں, تلواریں نیام میں رکھو, اس کی نسل سے میری امت میں. یہ حدیث سنیں ذرا, کتاب الفتن, کتاب الخوارج, بخاری مسلم اہل سنت کی کتابیں بتا رہا ہوں, اور وہ حدیث کی کتابیں جو سعودی عرب کی حکومت کی لائبریریوں میں موجود ہیں, ان کے اندر یہ حدیث موجود ہے. آپ نے فرمایا کہ ان کی نسل سے میری امت میں, یعنی امت مسلمہ میں ایسے لوگ پیدا ہوں گے جو قرآن تم سے بہتر پڑھیں گے. یہ صحابہ کو کہا جا رہا ہے, اور قرآن ان کے حلق سے نیچے نہیں اترے گا, نمازیں زیادہ پڑھیں گے, تیبند لٹکا ہوگا, لیکن دین سے ایسے نکلیں گے جیسے تیر کمان سے نکلے گا, اس لیے کہ یہ مسلمانوں کو قتل کریں گے, کفار سے دوستی کریں گے. جناب مہدی شرافت صاحب, میں ایک منٹ روکنا چاہوں گا, توجہ چاہوں گا آپ کی,
کہ یہ کہنا کہ مسلمانوں کو قتل کریں گے کفار سے دوستی کریں گے. مجھے بتائیں آج مسلمانوں کو قتل کرنے میں سب سے بڑا ہاتھ کس کا ہے؟ کیا سعودی عرب کا نہیں ہے؟ کیا سعودی عرب امریکہ اور اسرائیل سے دوستی نہیں کر رہا؟ اس حدیث کی روشنی میں موجودہ حالات میں مسلمانوں کا سب سے بڑا کلر فرمان مصطفیٰ کی روشنی میں ہمارے سامنے ہے. پہلی بات تو یہ اسٹیبلش ہو گئی. دوسری بات یہ ہے کہ دیگر عقائد کے لوگ جو بنو امیہ کی نسل کے پیروکار ہیں, جو آل رسول کے دشمن ہیں, ان کا ٹارگیٹ ہی یہی ہے کہ فلسفہ حسینیت کو دنیا سے مٹایا جائے, امن کو مٹایا جائے, محبت کو مٹایا جائے. یہ وہ لوگ ہیں, ان کا آپس میں ٹکراؤ ہوتا ہے تقلید اور غیر تقلید پہ. تو سعودی تو غیر مقلد ہیں, ان میں جب مقلد آتے ہیں تو ان کو بھی اپنے مفادات اور نظریات اور ٹکراؤ جب پیدا ہوتا ہے تو آپس میں لڑنا شروع ہو جاتے ہیں. تو کریڈٹ گوز ٹو بشار الاسد کہ جنہوں نے سلفیت کو, وہابیت کو اور سعودی اعلی کاروں کو, قطر کے پیڈ لوگوں کو, امریکہ اور اسرائیل کے تھنک ٹینکس کو منہ پہ توانچہ مار دیا کہ ہم اب آپریشن کلین اپ کی طرف جا رہے ہیں. ہمارے ملک کے اندر یونٹی ہے, اور جس ملک میں سیدہ زینب سلام اللہ علیہا جیسی مقدس ہستی کا روزہ ہو, جس ملک کی زمین کی خاک کی نسبتیں اس عظیم ہستی کی طرف ہوں, اس ملک کی, اس کے عوام کو, اس کے فوج کو دنیا کی کوئی طاقت یا سعودی شہنشاہت یا دنیا کا بہت بڑا کوئی جو ہے وہ طاقتور شہنشاہ بھی اسے ختم نہیں کر سکتا. تو دس از اے گلوریس وکٹری, اور بشار الاسد رہیں گے. جیسے کہ آئندہ اجلاس میں بھی بات ہوگی, امریکہ نے بھی گھٹنے ٹیک دیے. اب سعودی عربیہ ایکسپوز ہو گیا ہے پوری دنیا میں. میں آپ کے ٹاک شوز میں اکثر سعودی عربیہ کو لتاڑتا ہوں, مجھے لوگ گلہ کرتے ہیں, لیکن میرے تجزیے میں جہاں تھوڑی جذباتیت کا عنصر ہوتا ہے وہاں فیکٹس اینڈ فگرز ہیں. اب چیزیں سامنے کھل کے آ رہی ہیں نا, لوگوں کو تکلیف ہوتی ہے اس لیے کہ انہیں سعودی عرب سے کوئی امداد ہوگی. ہم نے تو ابھی عمرے پہ بھی نہیں گئے, جب سرکار کا حکم ہوگا, بلاوا ہوگا تو ہم چلے جائیں گے. کہنے کا مقصد ہے جب تک آل سعود ایکسپوز ہو چکی ہے, اب یہ حرمین شریفین ان کے ہاتھوں سے نکلنے والا ہے. اور میں آپ کو خوشخبری دے دوں کہ حالات اس طرف جا رہے ہیں. میں ذمہ داری کے ساتھ کہہ رہا ہوں کہ سعودی عرب میں بھی اللہ کے رسول سے اور آل رسول سے محبت کرنے والے آنے والے ہیں. جس دن وہ آگئے تو انشاءاللہ آپ دیکھیں گے سیریا سمیت پوری دنیا میں امن قائم ہوگا.
بہت بہت شکریہ, بہت بہت شکریہ آپ باسی صاحب. جناب چیمہ صاحب, شام میں دہشت گرد گروہوں کے درمیان آپسی جنگ کے محرکات آپ کی نظر میں کیا ہیں؟
سپورٹ تھی وہ ختم ہوتی جا رہی ہے. وہ سپورٹ ایسے ختم ہوتی جا رہی ہے کہ جیسے کہ سعودی عرب نے کہا کہ امریکہ حملہ کرے گا, وہ نہیں کر سکا, یو این نے سپورٹ نہیں کیا, دنیا جو ہے وہ کیمیکل ویپنز کی طرف نکل گئی, سیریا نے سپورٹ کرنا شروع کر دیا قوم متحدہ کو اور باقی مغربی طاقتوں کو تاکہ کیمیکل ویپنز ختم کیے جائیں. تو وہ جو سپورٹ آنی تھی جو امریکہ کی طرف سے وہ بند ہونی شروع ہو گئی ہے. دوسرا یہ جی کہ ان کے آپس میں یہ اتنے بڑھ چکے ہیں, یہ جتنے بھی گروہ ہیں ان کی ہر ایک کی علیحدہ علیحدہ سوچ ہے. پاکستان کے گروہ بھی سارے بڑھ چکے ہیں, پوری دیکھیں 70 ممالک سے تو گروہ آ چکے ہیں وہاں پہ, 70 ممالک کے لوگ تو وہاں جہاد کر رہے ہیں. اب ہر بندے کا اپنا نظریہ ہے, ہر بندہ چاہتا ہے کہ ہم وہاں پہ اسٹیبلش کریں, اور کوئی ایک ملک تو ان کو سپورٹ نہیں کر رہا. ادھر سے سعودی عرب بھی سپورٹ کر رہا ہے, ادھر سے ترکی بھی سپورٹ کر رہا ہے, قطر بھی سپورٹ کر رہا ہے, اور ہر ملک کے اپنے اپنے ایجنڈے ہیں. امریکن بھی سپورٹ کر رہے ہیں. سو ان کی ایک سوچ ہو ہی نہیں سکتی, اور یہ بیسیکلی یہ مقصد ہی سول وار کریٹ کرنا تھا, مقصد ہی ڈسٹربنس پیدا کرنا تھا. اور دیکھ لیں جو باغی جو ایسے جو فوجی جو شامی حکومت کے ساتھ کام کر رہے تھے, جو شام کی گورنمنٹ میں تھے, جو شام کے فوجی تھے, اب وہ واپس آنا شروع ہو گئے ہیں. انہوں نے بشارت الاسد پہ اپنا ٹرسٹ واپس لے آئے ہیں, اور انہوں نے شام کی فوج کو واپس جوائن کر لیا ہے. سو یہ جو محرکات اکٹھے ہو رہے ہیں وہ یہ ہے کہ ہر ایک کا علیحدہ علیحدہ ایجنڈا ہے, ہر ایک علیحدہ علیحدہ مشن پہ کام کر رہا ہے, اور علیحدہ علیحدہ مشن پہ کام ہونے کی وجہ سے علیحدہ علیحدہ گروہوں میں, علیحدہ علیحدہ علاقوں میں بٹے ہوئے ہیں. کسی ایک گروپ کی کسی ایک علاقے میں موجودگی زیادہ نہیں پائی جاتی, مختلف علاقوں میں مختلف گروہوں کی موجودگی پائی جاتی ہے. جو عراق کے نزدیک علاقے لگتے ہیں وہاں پہ اور گروہ ہیں, جو شام جو جارڈن کے ساتھ ہیں وہاں اور ہیں, پپالو میں اور ہیں. سو مختلف وجوہات کی بنا پر اور ان کی آپس میں تقسیم کی بنا پر, نظریاتی اختلاف کی بنا پر, یہ سب کے سب علیحدہ علیحدہ سوچ میں اس وقت تقسیم ہو چکے ہیں.
بہت بہت شکریہ شاہی صاحب. شام میں خاص طور سے القاعدہ سے وابستہ گروہوں نے گزشتہ دنوں فری سیرین آرمی کے ٹھکانوں پر حملے کیے اور ان کے متعدد اہم مراکز پر قبضہ کر لیا. القاعدہ سے وابستہ گروہوں کو سعودی حکومت کی کھلی حمایت حاصل ہے, جبکہ فری سیرین آرمی کی حمایت امریکہ اور اس کے مغربی اتحادی کرتے رہے ہیں. کیا اس تصادم کو ہم مغرب اور علاقے کی رجعت پسند حکومتوں کے درمیان تصادم کا آغاز قرار دے سکتے ہیں؟
دیکھیں تھوڑا کمپلیکس ہے یہ, میں اس کو ذرا آپ کو سمجھاؤں یہ کیسے یہ چیزیں کام کر رہی ہیں.
جی,
ایک تو یہ فری سیرین آرمی جو ہے آپ کو پتا ہے یہ مس نومر ہے, یہ تو نہ تو فری ہے, یہ نہ سیرین ہے اور نہ ہی آرمی ہے یہ.
جی,
تو یہ تو پہلا مس نومر ان کا یہی ہے.
بالکل.
ایک سب سے بڑی بات جو یہاں ہے وہ شروع سے دنیا کو یہ بتانے کی کوشش کی گئی کہ یہ جو فری سیرین آرمی یہ سیرین ہے.
جی,
اور باقی یہ تاکہ دنیا کو یہ لگے کہ یہ جینوئن ایک ریبیلین آ رہی ہے.
جی,
کبھی سے یہ جینوئن ریبیلین نہیں تھا. میں آپ کو بتاؤں, سب سے پہلی دفعہ جب میں وہاں گیا تھا وہ قریب دو سال ہو گئے مجھے گئے ہوئے, اس زمانے میں بھی وہاں پہ القاعدہ کے آپریٹو جو ہیں کام کر رہے تھے, وہی فور فرنٹ پہ ہوتے تھے. کوئی فری سیرین آرمی نہیں ہوتا تھا, یہ صرف دکھانے کے لیے, کیونکہ پروپیگنڈا ایک ایسی ہے جس میں آپ کہہ سکتے ہیں کہ جی ہم تو سیرین ہیں تو ہمارا تو یہ رائٹ ہے کہ جی ہم ریبل کریں. ابھی استھتی یہ ہے, جو پریزنٹ کنڈیشن یہ ہے کہ فری سیرین آرمی ڈس انٹیگریٹ ہو گئی ہے. ایک میں آپ کو ایگزامپل دوں کہ ان پہ کتنا ٹرسٹ ہے آپس جو اگل بغل کے ملک ہیں.
جی,
اس سے آپ کو پتہ چل جائے گا. جتار میں ایک کیمپ ہے جارڈن میں.
جی,
جو کہ ایک ریفیوجی کیمپ بھی ہے پر وہاں یہ ٹریننگ بھی دیتے ہیں.
جی,
جو ریبلز ہیں ان کو. وہاں ایک ہاسپٹل ہے, اس ہاسپٹل میں میں گیا تو ایک ان کے کمانڈر جو ان کے سو کالڈ فری سیرین آرمی ہے ان کا ایک کمانڈر جو ہے اس کا علاج چل رہا تھا. وہ کہیں گھائل ہوا تھا آپریشن میں, اس کو واپس لایا گیا تھا, اس کا علاج چل رہا تھا. تو دکھایا کہ جی دیکھیں ہم تو ٹریٹمنٹ کر رہے ہیں, وہ سارا پروپیگنڈا ہوتا ہے. جب میں جانے لگا تو میری نظر پڑی اس کے ہاتھ پہ, اس کے ہاتھ سے ہتھکری باندھ کے اور ہاسپٹل کے بیڈ میں وہ ہتھکری بندھی ہوئی تھی. تو یہ تو ٹرسٹ لیول ہے ان کے اپنے کمانڈرز پہ. تو آپ سمجھ لیں کہ باقیوں کا ٹرسٹ کیا ہوگا. یہ وہ کمانڈر تھا جن کو انہوں نے پیسے دیے, جن کو انہوں نے ٹریننگ دی, ان کی ٹریٹمنٹ ان کے کیمپ میں ہو رہی ہے, اس کا ہاتھ جو ہے ہتھکری سے بندھا ہوا ہے ہاسپٹل کے بیڈ میں.
جی,
یہ کنڈیشن ہے. اچھا, اب آ جائیں آپ القاعدہ سے کے ساتھ جو گروپ ہیں, جماعت النصرہ اور ISIS دونوں القاعدہ سے ریلیٹڈ ہیں.
جی,
دونوں کسی نہ کسی لیول پہ, ایک لیول پہ نہیں پر الگ الگ لیول پہ دونوں جواہری کی بات جو ہے وہ سنتے ہیں. فرق یہ ہے کہ جماعت النصرہ جو ہے وہ ڈائریکٹ فنڈڈ سعودی عربیہ کا ہے, اور ISIS جو ہے یعنی اسلامک اسٹیٹ آف عراق اینڈ اسام جو یہ کہتے ہیں.
جی,
وہ فنڈڈ ہے جو وہابی ایلیمنٹس ہیں عراق کے اندر میں ان کے دوارا. تو ان کا آپس میں جو ٹکڑاؤ وہ یہ ہے کہ ہم میں سے کون زیادہ وہابی ہے. اب اس کو سمجھیں پہلے.
جی,
کہ کون زیادہ بڑا سلفی ہے, یہ ٹکڑاؤ ان کا شروع سے ہے اور یہ بیسیکلی گراؤنڈ کریٹ کرنا چاہ رہے تھے. سعودی کا سپورٹ ابھی جماعت النصرہ پہ ہے ڈائریکٹ. ISIS پہ جو سپورٹ ہے وہ آپ کو میں جیسے بتایا عراقی فیکشنز کا ہے. میجر جو ابھی لڑائی چل رہی ہے وہ ان کے بیچ چل رہی ہے. کیوں میں بتا رہا ہوں میجر لڑائی, کیونکہ ISIS اب نہیں رہی. میں نے جیسا آپ کو بتایا وہ نہ فری تھی, نہ سیرین تھی, نہ آرمی تھی, وہ بالکل ختم ہو چکی ہے. اس کے ایلیمنٹس جو ہیں اب ان میں مل چکے ہیں. یہ بیسیکلی ان کا مقصد یہ نہیں ہے کہ یہ کسی کو ہیلپ کریں جا کے. آپ کو پتا ہی یہ کیا ہیلپ کریں گے, انہوں نے تو کتنوں کو مارا ہے جو میں نے آنکھوں سے دیکھا, سب نے اپنی آنکھوں سے وہاں دیکھا ہے. لیکن ان کا یہ مقصد ہے کہ ان کے گروپس اپنی برتری دوسرے پہ حاصل کرے. یہ
جی,
ایک میجر جو گراؤنڈ پہ جو ڈفرینسز ہے وہ آپ کو بتا رہا ہوں.
جی,
آئیڈیالوجیکل ڈفرینس ابھی یہ ہے کہ ترکی کو سمجھ میں نہیں آ رہا کہ وہ کیا کرے. اس کے جو کمانڈر سپورٹڈ کمانڈرز تھے وہ ختم ہو گئے, باقی بھاگ گئے. آپ کو پتا ہی جنرل ادریس بھاگ کے وہاں سے قطر گیا, قطر سے وہ ویسٹ میں پناہ لینے کی کوشش کر رہا ہے. اب ترکی بارڈر پہ جو قبضہ ہے وہ آدھے پہ تو کردوں کا قبضہ ہے جو کہ سیرین گورنمنٹ کے ساتھ ہیں, لیکن آدھے علاقوں پہ قبضہ ہے اب جماعت النصرہ کا. اب آپ ایک چیز مجھے بتائیں, اگر جماعت النصرہ یہ سمجھتی ہے کہ سیرین رجیم جو ہے وہ کافر ہے,
جی,
تو آپ بس اندازہ کر لیں کہ وہ ترکی کو کیا سمجھتی ہوگی.
جی,
آپ اس کمپیریزن کو دیکھیں کہ اگر کسی کو یہ لگے کہ ڈمسکس جو ہے وہ کافر ہے تو اسے استنبول کیا لگے گا. تو اب ڈر ترکی کو یہ ہے کہ کہیں یہ ہمارے اندر نہ آ جائے. اب ان کو ٹارگٹ کرنے کے چکر میں انہیں سمجھ میں نہیں آ رہا کہ اب سپلائی کریں ہتھیاروں کی کہ سپلائی روکیں. لیکن اب یہ ان کے ہاتھ سے نکل رہا ہے. کیوں نکل رہا ہے؟ کیونکہ ترکی کے بارڈر کے جو علاقے ہیں اس میں انہوں نے بیسز بنا لیے اور وہاں سے ریکروٹمنٹ سٹارٹ ہو گئی ہے.
جی,
تو یعنی جن جو ہے بوتل سے نکل رہا ہے اب ان کے ہاتھ سے. تو ایک میں نے آپ کو بتایا کہ گراؤنڈ لیول پہ یہ ڈیفرنسز ہیں, اور یہ آئیڈیولوجیکل ڈیفرنسز جو اب نظر آ رہی ہیں وہ بہت ہی ایکیوٹ آئیڈیولوجیکل ڈیفرنسز ہیں, اور یہ ابھی بڑھیں گی. اس کو آپس میں یہ بیٹھنے کی استھتی میں نہیں ہے, یہ اور ابھی بڑھتی جائے گی. اور یہ جتنا بڑھے اتنا اچھا ہے کہ بشار الاسد جو ہے وہ اپنی انفلوئنس بڑھائیں گے, اور سیرین عرب آرمی کو اتنا فائدہ ہے جتنا یہ آپس میں لڑے, اور اس کا فائدہ اٹھا کے कमिंग डेज में मैं आपको बताऊं, फरवरी तक आपको मैं बताऊं कि चीजें बहुत क्लियर हो जाएंगी, और उसके बाद जो बेसिकली ऑपरेशन रहेगा वो सिर्फ नॉर्थ में रहेगा या अलेपो में रहेगा, बाकी सारी ऑपरेशंस जो है वो मॉप अप ऑपरेशन रह जाएंगी।
जी बहुत बहुत शुक्रिया जी। अब्बासी साहब, ये शाही साहब की गुफ्तगू आपने मुलाहिजा फरमाई, उनका कहना यह है कि ये फ्री सीरियन आर्मी जो ना कभी फ्री थी और ना सीरियन थी, वो तो ख़त्म हो चुकी है। अब वहाँ पर जो लड़ाई है वो आपस में जो अलकायदा से वाबस्ता जो इंतहा पसंद ग्रोह हैं उनका आपस में टकराव है, और उनका असर और रसूख इतना बढ़ चुका है कि अमरीका और उसके इत्तेहादी यूरोपीय मुल्कों ने उनकी जानिब से अब ख़तरे का एहसास किया और उसका इजहार करने लगे हैं। मेरा सवाल आपसे यह है कि अमरीका और यूरोप जब शाम में इंतहा पसंदी और तकफीरियत को हवा दे रहे थे, तो उस वक्त उन्होंने इस ख़तरे का एहसास क्यों नहीं किया था कि ये तकफीरियत, इंतहा पसंदी और अलकायदा से वाबस्ता ग्रोहों की ताकत अगर बढ़ जाती है तो सिर्फ इस खत्ते के लिए नहीं बल्कि पूरी दुनिया के अमन अमान के लिए ख़तरा होगी।
देखिए, मैं अमेरिका को इतना कसूरवार नहीं समझता जितना सऊदी अरब को समझता हूँ। अमेरिका को गुमराह करने वाला सऊदी अरब है, जिसने अपने फतावाजात के ज़रिए, अपने मुफ्तियों के ज़रिए, शुयूख के ज़रिए ये अमेरिका को बताया कि देखें जी, ये लोग तो इस्लाम से खारिज हैं और ये लोग, इनको मारना ज़रूरी है और ये दुनिया के लिए ख़तरा हैं, जो एक मिस प्रोपेगेशन थी। तो ये तो हमारी लिस्ट में ही नहीं है, हमारा मरकज़ तो काबा है, मक्का है, मदीना है, तो इन लोगों का इससे कोई सरोकार नहीं है। तो सऊदी हुकूमत ने तो जागीर समझ लिया है माजल्ला हरमैन शरीफैन को, उन्होंने मिसलीड किया। जब मिसकैलकुलेट किया तो अमेरिका ने चढ़ाई कर दी, और जब अमेरिका को अंदाज़ा हुआ नहीं ये तो असल में अलकायदा है और ये दहशत गर्द हैं और ये पुरमन लोगों को मार रहे हैं, यूएनओ की इंस्पेक्शन टीम भी वहाँ हालात देख के आई, दीगर मुल्कों के मंदूबीन भी गए, और आजकल तो ग्लोबल विलेज है, मीडिया कैमरे की आंख सब कुछ दिखा देती है। जब आईना उनको दिखाया तो बुरा मान गए, जब आईना सऊदी अरेबिया को दिखाया गया कि भाई आप तो ये कहते थे, असल ग्राउंड पे तो ये है, ये देख लो, ये तो कीमियाई हथियार भी जो है वो दहशतगर्दों ने इस्तेमाल किए, ये क्यों मरवाने लगे हो, पूरी दुनिया में बारूद फैला रहे हो, हमने तो सिर्फ ये ठेका उठाया था कि हम असलाह बेचेंगे, हमने ये नहीं कहा था कि इंसानों को मारो, तुम तो इंसानों को क्या, अपने मुसलमान भाइयों को मार रहे हो। और मैं आपको एक बुनियादी चीज़ एक बता दूं मेहदी भाई, एक उसूल समझ लें। आज सऊदी अरेबिया के अंदर आप चले जाएं लाइब्रेरीज़ में, जहाँ पे मुख्तलिफ इंस्टीट्यूट्स हैं उनके, वहाँ पे आप मुझे बताएं कि क्या मक्का के अंदर एक ऐसी लाइब्रेरी नहीं है जिसका नाम अमीरुल मोमिनीन यजीद लिखा हुआ है लानतुल्लाह अलैह। मुझे ये बता दें, मोहम्मद बिन सुलेमान जैसे उनके मुफ्ती, उसने अपनी तकरीर में क्या कहा, माजल्ला कद अख्ता हुसैन इब्न अलीन कान यजीद आदिलन सादिकन हाकिम, वो के यजीद माजल्ला एक आदिल और सादिक हाकिम था और हुसैन इब्न अली ने माजल्ला ख़ता की और उनका मामला अल्लाह की तरफ है। जब ऐसी बकवास कोई शख्स करेगा और उनके इतने गलीज़ नज़रियात हैं, सल्फियत तो पीछे रह जाती है, वहाँ से आले बैत की दुश्मनी सामने है। आप मिथ को, बुनियाद को समझें कि ये लड़ाई किस बात पे है। ये लड़ाई शुरू हुई थी बद्र से, इस मुंतज हुई करबला पर, और ये लड़ाई अब दोबारा शुरू हो गई है इसलिए कि हुसैनियत का फ़लसफ़ा पिनप रहा है, अमन जो है डायलॉग के ज़रिए, बातचीत के ज़रिए, मोहब्बत के ज़रिए फ़रोग पा रहा है, और सऊदीज चाहते हैं कि उनकी थानेदारी और उनका अकीदा बज़ोर शमशीर कायम रहे। लिहाजा न सिर्फ वो आला कार बने हुए हैं बल्कि वो डिक्टेट करते रहे अमेरिका को। मैं दुनिया को ये एक चीज़ बता दूं कि ये एक खुशाइंद बात है कि अमेरिकन्स ने भी सऊदी अरेबिया को टिशू पेपर की तरह इस्तेमाल करके अब उसे वो फेंक देगा। उसे भी पता चल गया है कि ये मुनाफिक हैं, ये अपने कलमा को मुसलमानों के नहीं हुए तो हम अमेरिकन्स के क्या होंगे, ये मुसलमानों के मासूम बच्चों को कत्ल कराने से गुरेजा नहीं होते तो कल तो हमारे ऊपर चढ़ दौड़ेंगे। तो अब चीज़ें सामने आ रही हैं, आले सऊद की मुनाफ़कत सामने बिल्कुल वाजे होती जा रही है और शाम के अंदर उन्हें शिकस्त हो रही है। और मैं इस बात पे बिलीव करता हूँ कि जितने तकफीरी गिरोह शाम के अंदर लड़ रहे हैं, जितना वो डिवाइड एंड रूल की बात करेंगे, जितनी तकसीम होगी उनके अंदर, जितने रिफ्ट होगा, जितने डिवीजन होगा, उसका फ़ायदा शामी हुकूमत को होगा। और मैं आज भी इस बात पर यकीन रखता हूँ कि जिस सरजमीन के अंदर सैयदना बिलाल हबशी और सैयदना ज़ैनब सलामुल्लाह अलैहा जैसी हस्तियां मौजूद हूँ, याद रखें वो एक एस्पेक्ट है, हिडन पार्स जो है वो शाम के आवाम की नुसरत करेगी और उनकी मदद होगी इंशाल्लाह। और ग्राउंड्स पे भी आप देखेंगे कि अभी जो कॉन्फ्रेंस फरवरी में होने जा रही है उसमें दूध का दूध और पानी का पानी आ जाएगा,
और सऊदी अरेबिया आइसोलेशन की तरफ जाएगा। तो आपका मेन बुराई की जड़, फसाद की जड़ वो आले सऊद है, वो जब आइसोलेशन की तरफ जाएगी तो हम तो दुआ करते हैं, पाकिस्तानी तो यहाँ बैठ के दुआ करते हैं कि अल्लाह करे कि इनका बेड़ा गर्क हो, हमारे यहाँ भी जो टारगेट किलिंग और फिरका वारियत हो उससे भी जान छूटे, शाम में भी अमन हो, इराक में भी अमन हो, प्यार मोहब्बत करने वाले अमन से रहें। तो सऊदी अरेबिया को आइसोलेशन में जाने दें, ये सारी चीज़ें सॉर्ट आउट होंगी। मुझे बताएं दुबई में, अमारात में, गल्फ में, कतर में, कहीं और पर यह लड़ाई क्यों नहीं हो रही, वहाँ पर लोग क्यों नहीं घुस रहे, क्या वहाँ पर इन्हें फौशी हो रहे यानी शराब नोशी या बाकी चीज़ें नज़र नहीं आती, जैसे ये कहते हैं कि इनके कुफ्रिया अकायद कि ये गलत हो रहा है। तो अगर किसी के अकीदे की बिना पर उसे ये कत्ल करना जायज़ समझते हैं तो क्या वहाँ पर गल्फ के अंदर जो कुछ अयाशी हो रही है, जो कुछ वहाँ पर सप्लाइज के कारोबार हो रहे हैं वो इन्हें नज़र नहीं आते, वो इन्हें इस्लाम नज़र आता है, इसलिए कि वो वहाँ से इन्हें फंडिंग होती है वो दुरुस्त है। सेम यही पाकिस्तान में है कि मस्जिद पर, इमाम बारगाह पर हमला होगा, डांस क्लब पर नहीं होगा, पार्टी पे नहीं होगा, किसी और जगह नहीं होगा, एंटी अमेरिकन पे नहीं होगा। तो ये चीज़ें समझने वाली हैं कि कौन किसकी बोली बोल रहा है, कौन किसके रियालों पे पल रहा है। शुक्रिया, चीज़ें इंशाल्लाह सॉर्ट आउट होंगी और सीरिया जो है मेरे ख्याल में स्टेबिलिटी की तरफ जा रहा है, और ये अच्छा हो गया कि ये दहशतगर्द शाम में जाके एक्सपोज हो गए, जहाँ से सऊदी अरब का मनफी किरदार भी सामने आ गया, अब दुनिया इस पर लिखेगी और लिख रही है। मैं खुद यहाँ बैठ के लिख रहा हूँ तज़िए, लोग बड़ा कहते हैं, लेकिन कहने का मकसद है कि आपने एक मुकद्दस जगह है उसको जो है वो इमोशनल ब्लैकमेलिंग के तौर पे यूज़ किया हुआ है हरमैन शरीफैन को, और उसकी बिना पर आप मुसलमानों का खून मार रहे हैं। मैं तो ये मुतालबा करता हूँ कि हमें पूरी दुनिया के सामने ये मुतालबा रखना चाहिए कि आले सऊद के इस मनफी किरदार की बदौलत इराक में, पाकिस्तान में, शाम में, जहाँ जहाँ मासूम बच्चों और मुसलमानों का कत्लेआम अलकायदा ने किया और जिन लोगों को सऊदी अरेबिया ने सपोर्ट किया, आले सऊद को इंटरनेशनल कोर्ट ऑफ जस्टिस में खड़ा करना चाहिए और उनसे एक एक मुसलमान के खून का हिसाब लेना चाहिए ताकि उसे निशाने इबरत बनाए, आइंदा कोई मुसलमान मुसलमानों के इत्तेहाद में रिफ्त न डाल सके।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया अब्बासी साहब। चीमा साहब, अमरीका ने शाम से पहले अफगानिस्तान में सोवियत यूनियन को जेर करने के लिए मुजाहिदीन के नाम से इंतहा पसंदों की फौज तैयार की, तालिबान का ग्रोह तश्कील दिया, फिर इंतहा पसंदों की यही फौज उसके लिए दर्द सर बन गई, और आज तक अमरीका अपने ही पैदा करदा इंतहा पसंद दहशत गर्दों से जंग में मसरूफ़ है। मेरा सवाल यह है कि जब एक बार वो इंतहा पसंद ग्रोह तश्कील देने और उनकी मदद करने के नतायज देख चुका था तो फिर शाम में वही सिनारियो उसने दोहराने की कोशिश क्यों की? ढाई मिनट का वक्त है हमारे पास।
जी जारी बात है, उनको मुसलमान चाहिए थे बेसिकली, तो वो मुस्लिम उम्मा में तफरका चाहते थे ना, ताकि मुस्लिम उम्मा बटे, जितने ज्यादा मुसलमान बट जाएंगे, जितनी ज्यादा मुसलमानों में तकसीम होएगी, जितनी ज्यादा फिरका वारियत फैलेगी उतना ही उनके लिए अच्छा है, और इसी तरह वो बता सकेंगे कि मुसलमान जो है वो दहशत गर्द है, मुसलमान मुसलमान का गला काट रहा है। एक रिपोर्ट के मुताबिक अलकायदा जो है वो ज्यादा मुसलमानों को कत्ल करती है बजाय इसके कि ईसाई हमें मुसलमानों को कत्ल करते हो, तो उनके लिए तो उनका बेस्ट इंटरेस्ट में यही था जी कि वो सऊदी अरब से, पाकिस्तान से, बाकी ममालिक से लोगों को मंगवाएं, पैसा मंगवाएं और आपस में मुसलमानों का लड़ाएं। जितना ज्यादा ये लड़ेंगे, जितनी ज्यादा कत्ल वगारत होगी, उतना ज्यादा अमेरिका कहेगा जी हमें वहां मुस्लिम उम्मा में काम करने की जरूरत है, मुस्लिम उम्मा में हमें अपना वक्त देने की जरूरत है, और उनको यही पता कि अगर इनको हम इस लड़ाइयों में डाल देंगे, ना ये पढ़ सकेंगे, ना ये तरक्की करेंगे, ना ये साइंस या टेक्नोलॉजी में आगे निकलेंगे, ना ये हमारा मुकाबला कर सकेंगे, क्योंकि उस चीज को अमेरिका और वेस्ट को इस चीज का पता है कि मुसलमानों के ज्यादा के दरमियान तकसीम करने की वजूहात ज्यादा है, वो उनके पास बहुत सारी वजूहात है जहां मुसलमानों को वो तकसीम कर सकते हैं,
और इस्लाम
एक ऐसा ही।
शुक्रिया जनाब चीमा साहब। शाही साहब, जनाब इसमें दो राय नहीं कि अमेरिका ने अफगानिस्तान में भी मुजाहिदीन के नाम से दहशतगर्द ग्रोह तैयार किए, वहाँ भी उसको सऊदी हुकूमत का भरपूर तआवुन हासिल रहा, और शाम में भी उसने बशार असद के खिलाफ तकफीरी दहशतगर्द ग्रोह तैयार किए, अलकायदा से वाबस्ता ग्रोहों को आगे बढ़ाया, उनकी हमागीर मदद की, और यहाँ भी सऊदी अरब का भरपूर तआवुन उसको हासिल रहा। मेरा सवाल ये है कि शाम दूसरा अफगानिस्तान बनेगा या यहाँ नतीजा कुछ और बरामद होगा? हमारे पास ढाई मिनट का वक्त है।
देखें, अफगानिस्तान से कंपैरिजन जब करते हैं, मैं थोड़ा ज्यादा ऑप्टिमिस्टिक हूं, मुझे नहीं लगता कि ये अफगानिस्तान बनेगा। उसकी सबसे बड़ी रीजन ये है कि अफगानिस्तान जब हो रहा था वो पहली बार उस तरह की एक्सपेरिमेंट हो रही थी, तो लोगों को पता नहीं था कि इसके लॉन्ग टर्म कॉन्सिक्वेंसेज जो है वो क्या होंगे। अब जो है ये दूसरी बार जब हो रहा है तो कई लोगों को पता है। मैं आपको बताऊं, ये बात बिल्कुल उन्होंने सही फरमाया कि जब आप सोशल मीडिया पे भी जाते हैं तो आपको दिखता है डिवीजन तो काफी हो गई है मुसलमानों में, क्योंकि काफी इस तरह की जो एंटी सीरियन गवर्नमेंट कमेंट्स जो है आपको दिखते हैं। लेकिन फिर भी मैं आपको ये बताऊं कि एक चीज को आप ना भूलें कि सीरियन आर्मी की जो कोर है यानी उसके सोल्जर बेस जो है वो आज भी 70% सुन्नी है, और वो सीरियन अरब आर्मी से उन्होंने वो ब्रेक नहीं किया, वो अलग नहीं हुई, वो स्प्लिट नहीं हुई है। यानी एक ये बहुत बड़ी ऑप्टिमिज्म देती है कि ऐसा एक बहुत बड़ा तबका सुन्नियों का है जो इस गेम को समझता है और उसे लगता है कि इंटरेस्ट जो है कम्युनिटी की वो कहाँ पे है। तो मैं इसको इस तरह से देखता हूं कि ये एक ऑप्टिमिज्म है, एक बहुत बड़ी चीज है कि सीरियन आर्मी स्प्लिट नहीं हुई। ये लोग नहीं जानते, ऑफिसर्स बेशक ज्यादा अलावी और शिया हों पर जो सोल्जर्स हैं वो मेजॉरिटी 70% से ऊपर सुन्नी है, वो रेजिम को सपोर्ट करते हैं क्योंकि उनको ये लगता है कि यही इस्लामिक इंटरेस्ट में है। तो एक मुझे बहुत ऑप्टिमिज्म है, मुझे नहीं लगता है कि ये डिसइंटीग्रेट होगा जिस तरह से जो हाल अफगानिस्तान का हुआ। मुझे ये लगता है कि चीजें जब ज्यादा खुल के सामने आएंगी तो कई लोग जो आज ये नहीं समझ पा रहे हैं वो देखेंगे और वो इसको एक्सेप्ट करेंगे कि और उन्हें एक्चुअली समझ में आएगा कि इससे किसका नुकसान हुआ है।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया सौरभ कुमार शाही साहब। इसी के साथ हम कमर अब्बास चीमा और उमर रियाज अब्बासी साहब के भी शुक्रगुजार हैं। बहरहाल तीनों तजिया निगारों के ख्यालात आपने मुलाहिजा फरमाए, इसमें दो राय नहीं कि जैसा कि शाही साहब ने कहा है कि शाम दूसरा अफगानिस्तान नहीं बन सकेगा। इसकी सबसे बड़ी वजह यह है कि शाम के पास एक बहुत मजबूत फौज है, फौज में कोई इख्तलाफ नहीं है, और सबसे बड़ी बात यह है कि शाम की फौज, हुकूमत और अवाम मुत्तहिद हैं। अगरचे शाम में सुन्नी आबादी की अक्सरियत है, लेकिन इसी सुन्नी आबादी की अक्सरियत इस बात को समझती है कि शाम के खिलाफ जो बैरूनी साजिश है उसका असल हदफ क्या है। लिहाजा वहाँ जो शाम में अवाम, हुकूमत और फौज का इत्तेहाद है वो अपने मुल्क को दूसरा अफगानिस्तान बनने से महफूज रखेगा। इसी के साथ प्रोग्राम अंदाज़े जहाँ अपने अख्तिताम को पहुँचता है। प्रोग्राम के बारे में हमें आपकी राय का भी इंतज़ार रहेगा। हमारा ईमेल एड्रेस है andaz_jahan@sahartv.ir। तो अगले प्रोग्राम तक के लिए हम आपसे इजाज़त चाहते हैं। खुदा हाफिज़।